नमस्कार, म श्रीधर पौडेल
अनि म सजिता हमाल।
रेडियो कार्यक्रम शरणार्थी सन्देश सधैँको बुधबार र शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुन्छ। भूटानी शरणार्थीको कथा व्यथा समेटिएको यो कार्यक्रम उज्यालो 90 नेटवर्कले झापा र काठमाडौँमा बनाएको हो। कार्यक्रममा हामी भूटानी शरणार्थी समस्या समाधानका लागि भएका र हुने कार्यक्रमको साथमा शरणार्थी शिविरमा रहेका भूटानीसँगै पुनर्वास भएकाहरूको जीवनस्तरका बारेमा पनि चर्चा गर्छौं।
शरणार्थीको राय अनि तर्कलाई नीति निर्मातासम्म तथा बनेका नीति नियमलाई शरणार्थीसम्म पुर्याउन हामी शिविर र नीति निर्मातासम्म पुगिरहन्छौं। आजको अंक शरणार्थी पुनर्वाससँगै बढ़दो रेमिट्यान्स भित्रने क्रमका बारेमा केन्द्रित छ। पुनर्वास भएका आफन्तहरूले शरणार्थी शिविरमा रहेका आफन्तहरूलाई पैसा पठाउने क्रम बढ़दो छ। त्यसमाथि चाडबाड़को बेला यो क्रम झन बढ़छ। दशैं भित्रिएसँगै शरणार्थी शिविरमा बढ़दो रेमिट्यान्सको चर्चा गर्छौं।
यति भनेर अब एकिन त भन्न सकिने र पनि दिनमा अब अहिले चाडबाड़को बेलामा चाहिँ 3-4 लाखसम्म यहाँबाट पेमेन्ट गरिन्छ।
पुनर्वास भएकाहरूले शरणार्थी शिविरमा रहेका आफन्तहरूलाई पैसा त पठाउँछन्, तर यो रकम के कसरी खर्च हुन्छ होला यस बारेमा पनि चर्चा गर्छौ।
आफ्नो मान्छेहरू गएर यसो 1-2 रुपियाँ पैसा पठाउँदाखेरि अब घर खर्चको चलाउनु चाहिँ अलिक सजिलै हुँदो रहेछ।
भूटानका कुरा शिविरभित्र प्रतिक्रिया जस्ता नियमित स्तम्भ पनि छन्। त्यसअघि शरणार्थीसँग सम्बन्धित केही गतिविधि।
शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगले दमकको सामुदायिक स्वास्थ्य क्लिनिकलाई एम्बुलेन्स दिएको छ। बुधबार दमकको आमचोकमा भएको कार्यक्रममा सामुदायिक स्वास्थ्य क्लिनिकका अध्यक्ष नेत्र प्रसाद दाहाललाई आयोगका राष्ट्रिय निर्देशक स्टेफेन ज्याकमेटले चाबी हस्तान्तरण गर्नुभयो। चाबी हस्तान्तरणपछि बोल्दै स्टेफेनले शरणार्थी प्रभावित क्षेत्रलाई सहयोग गर्न पहल गर्ने बताउनुभयो। कार्यक्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद दुलालले शरणार्थी प्रभावित क्षेत्रलाई सहयोग गर्न सहायता संस्थाहरू अग्रसर हुनुपर्ने बताउनुभयो। कार्यक्रममा दशैंको शुभकामना समेत आदान प्रदान भयो। भूटानी शरणार्थी र स्थानीयको उद्यमशीलता विकासका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीले कार्यक्रम शुरू गरेको छ। परियोजना आउँदो 5 वर्षसम्म चल्ने तय भएको छ। संयुक्त राष्ट्रसंघीय निकायमध्ये शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोग र विश्व खाद्य कार्यक्रमपछि यूएनडीपीले पनि भूटानी शरणार्थीका लागि कार्यक्रम शुरू गरेको हो। केही महिना अघि शरणार्थी शिविरहरू र आसपासको स्थानीय क्षेत्रमा गरिएको आवश्यकताको संयुक्त लेखाजोखाबाट पहिचान गरिए अनुसार पुष 15 भित्र 200 जनालाई उद्यमशीलता विकास तालिम दिइने योजना छ। तालिम दिइने 200 मध्ये 100 कडा 30 अर्थात 60 जना भूटानी शरणार्थी र 140 जना स्थानीय हुने राष्ट्रिय उद्यमशीलता विकास केन्द्रका अधिकृत गोविन्द घिमिरेले जानकारी दिनुभयो। कार्यक्रम अन्तर्गत आज बेलडाङ्गे शरणार्थी शिविर व्यवस्थापन समितिका प्रतिनिधिहरू समेत 43 जनालाई उद्यमशीलता सम्बन्धी अभिमुखीकरण गरिएको छ। अब भूटानसँग सम्बन्धित एउटा खबर। भारत र भूटानको निर्वाचन आयोग बीच आपसी सहयोगको लागि 5 वर्ष समझदारी भएको छ। निर्वाचनका विषयमा भएका ज्ञान अनुभव जानकारी आवश्यक सामग्री विज्ञता प्राविधिक तथा तालिमका लागि एक अर्काबीच मिलेर सहयोग गर्ने समझदारी भएको हो। 5 वर्षका लागि समझदारी पत्रमा दुवै देशका प्रमुख निर्वाचन आयुक्तहरूले गएको बुधबार हस्ताक्षर गरेका भूटान न्यूज सर्भिसले जनाएको छ। रेडियो कार्यक्रम शरणार्थी सन्देशको आजको अंकमा समेटिएका गतिविधि यति नै।
गतिविधि सुनिसकेपछि शरणार्थी पुनर्वाससँगै शरणार्थी शिविरमा बढ़दो रेमिट्यान्स भित्रने क्रमका बारेमा चर्चा गरौं। 4 वर्ष अघि शुरू भएको भूटानी शरणार्थी पुनर्वास कार्यक्रममा सहभागी भएर अहिलेसम्म लगभग 54,000 शरणार्थी विभिन्न 8 देशमा पुनर्वास भइसकेका छन्। तिनीहरूका कति आफन्त शरणार्थी शिविरमै छन्। शरणार्थी शिविरमा रहँदा आफूले भोगेको अभाव नबिर्सेका आफन्त र साथीभाइले शरणार्थी शिविरमा रहेका आफन्तलाई केही आर्थिक सहयोग गर्ने क्रम शुरूदेखि नै चलेको हो। यो क्रम चाडबाड़का बेला झन बढ़छ। दशैंसँगै शरणार्थी शिविरमा रेमिट्यान्स भित्रने क्रम पनि बढ़ेको छ। यसबारेमा थप जानकारी साथी गोपाल गर्तोलाबाट।
खुजनाबारी शरणार्थी शिविरको सबभन्दा उत्तरमा एउटा सानो बजार छ। केही पसलहरू छन्। तिनैमध्ये पूर्वपट्टि रहेको एउटा पसल जहाँ वेस्टर्न युनियन मनी ट्रान्सफर अर्थात नगद स्थानान्तरण गर्ने, एक ठाउँबाट नगद अर्को ठाउँमा पुर्याउने संस्थाको रूपमा जो परिचित छ वेस्टर्न युनियन, त्यसको बोर्ड राखिएको पसलभित्र म पुगेको छु। अहिले एकजना बहिनी हुनुहुन्छ, यहाँको शुभ नाम
अञ्जना।
बाहिरबाट आएको पैसा रिसिभ गर्ने लिने ठाउँ हो यो?
हजुर।
कति जति मानिसहरू आज पैसा रिसिभ गर्न पैसा लिन आए तपाईँको यो पसलमा?
आज अहिलेसम्म 21 जनाले चाहिँ लिइसक्यो।
आजै मात्र पैसा लाने ती सबै 21 जना शरणार्थी शिविरकै थिए?
हजुर, प्रायः चाहिँ शरणार्थी शिविरबाटै, बाहिरबाट नै हुन्छ तर एकदम कम बाहिरको चाहिँ, आजको चाहिँ सबैजना शरणार्थी नै हुन्।
एकजनालाई कति जति पैसा पठाइदिन्छन्? मतलब सरदरमा
सरदरखेरि $100 राखिदिउँ होइन, कसै अहिले त अब दसैँको मतलब उसले गर्दाखेरि 100-150-200 पनि पठाउँछन्, र अहिले चाहिँ विशेष गरी $150 रेटले आउँछ।
$150 भनेको करिब 10,000 रुपियाँ,
10,000-15,000 यस्तै, 10-15-200 रेटले पनि आउँछ, 10-15 यस्तैको रेटले आउँदैछ अहिले चाहिँ।
यो दसैँको बेलामा केही बढेको हो यो पैसा आउने क्रम?
हजुर, अभियसली बढिरहेको छ अहिले चाहिँ, अस्तिको भन्दा धेरै नै होइन, दोब्बर। अस्ति दिनमा अब 10-15 हुन्थ्यो भने अहिले अब त्यसको दोब्बर नै हुन्छ।
सधैँ दिने विषय
हजुर।
कुन कुन देशबाट आउँछ बढी पैसा?
बढी पैसा आउने भनेको युएस हो, अरू कन्ट्रीबाट कमै आउँछ, मान्छे पनि कमै छन् नि त भनेर युएसबाट चाहिँ धेरै आउँछ।
पुनर्वासमा गएका आफन्तहरूले शिविरमा रहेका तिनका शरणार्थी आफन्तलाई सहयोग गर्ने क्रम बढिरहेको र त्यसको संकेतको रूपमा शरणार्थी शिविर आसपासका बजारहरूमा मनी ट्रान्सफर, नगद ओसार पसार गर्ने, नगद ल्याउने केन्द्रहरूको बढिरहेको कारोबारलाई हेरेर पनि बुझ्न सकिन्छ। म अब चाहिँ खुजनाबारी शरणार्थी शिविरको बीचतिर भेटिनु भएको एकजना शरणार्थी युवासँग कुरा गर्दैछु। यहाँको शुभ नाम?
मेरो नाम पलक बन्ना, खुदनाबारी क्याम्प सेक्टर D3 28930।
आफन्तहरू पुनर्वासमा गएका छन्?
हल्का रिलेटिभ्स पढ्नेहरू चाहिँ गएका छन्।
बाहिर जाने आफन्तहरूले यहाँ रहेका आफन्तहरूलाई के कस्तो सहयोग पठाउने गरेका छन्? यहाँ
अहिलेसम्म चाहिँ कसै कसैले पठाइरहेको छन् त, मलाई चाहिँ पठाएको छन् र पनि उहाँहरूले चाहिँ कोसिस चाहिँ गरिरहनु भएको छ, भन्नु चाहिँ पठाउँछु भनेर चाहिँ भनिरहेका छन्। अब उहाँहरूको अब पारिश्रमिक गर्नुपर्ने हुन्छ, उहाँहरूले पाउनुहुन्छ त कहिले उहाँहरूको इच्छाले पठाउनुहुन्छ, हामीले यति पठाऊ भनेर चाहिँ हामी भन्न सक्दैनौँ उहाँहरूलाई, दसैँ बिचमै पठाउने भनेर खालको कुरा गर्दै हुनुहुन्छ।
परिवारहरू छिन्न भिन्न हुने गरी विभाजित हुँदै कोही पुनर्वासमा त कोही शरणार्थी शिविरमा रहेको अवस्थामा पनि पुनर्वासमा गएका आफन्तहरूले शिविरमा रहेका तिनका आफन्तहरूलाई पुर्याइरहेको आर्थिक सहयोगका बारेमै कुराकानी गर्ने सिलसिलामा खुदनाबारीपछि अब म बिर्तामोड हुँदै बेलडाङ्गी शिविरतर्फ लागे। खुदनाबारी शरणार्थी शिविरबाट बिर्तामोड दमक हुँदै 60 किलोमिटर पश्चिम गएपछि बेलडाङ्गी शरणार्थी शिविर पुगिन्छ। अहिले म बेलडाङ्गी 2 शरणार्थी शिविरको ठिक दक्षिणमा रहेको एउटा मनी ट्रान्सफरमा आइपुगेको छु। भित्तामा लेखिएको छ, विदेशबाट आएको रकम यहाँ प्राप्त गर्नुहोस्, तुरुन्तै प्राप्त गर्नुहोस् भनेर लेखिएको छ। एकजना दाई हुनुहुन्छ काउन्टरमा, यहाँको शुभ नाम?
मेरो जयनारायण अधिकारी हो।
कति भयो यहाँ मनी ट्रान्सफर खोल्नु भएको?
1.5 वर्ष जस्तो हुँदैछ।
तपाईँको मनी ट्रान्सफरमा पैसा झिक्न आउने ग्राहकहरू त शरणार्थी नै होला न कि धेरै त?
प्राय 99% नै शरणार्थीहरू हुन्।
चाडबाडको बेलामा त्यो क्रम अलिक बढेको छ पैसा आउने क्रम शरणार्थी शिविरमा?
अहिले अलिकति बढेको देखिन्छ, किनभने अलिकति डलरको भाव पनि बढेको हुँदाखेरि अलिकति केही मात्रा पनि बढेको छ।
सरदर एक दिनमा कति जति पैसा यहाँबाट जान्छ?
यति भनेर अब एक किन त भन्न सकिँदैन, र पनि दिनमा अब अहिले चाडबाडको बेलामा चाहिँ 3-4 लाखसम्म यहाँबाट पेमेन्ट गरिन्छ।
म यहाँ कुरा गरिरहँदा एकजना बुढो दाई यहाँ आएर हातमा एउटा कागज बोकेर आउनु भएको थियो, उहाँले चाहिँ सायद पैसाको लागि नम्बर टिपाउनु भएको। एकजना बहिनी हेर्दै हुनुहुन्छ, इन्टरनेटमा हेर्दै हुनुहुन्छ बहिनी, यहाँको शुभ नाम?
मेरो निर्मला अधिकारी।
के हेर्न लाग्नु भयो?
पैसा चाहिँ गर्न लागेको।
उहाँ अहिले आउनु भएको दाईले दिनुभएको हो?
हो त।
के रहेछ त यो पैसा?
रहेछ।
कति रहेछ?
हेरिसकेको छैन।
भर्खरै यहाँ पैसा लिन आउनु भएको एकजना दाई, यहाँको शुभ नाम?
मेरो कृष्णलाल धिमाल, बेलडाङ्गी आइओन 8 नम्बर 2।
कसले पठाइदिएको पैसा लिन आउनु भएको?
यो छोरीले पठाइदिएको।
कुन ठाउँबाट?
अमेरिकाको केन्टकीबाट।
कति पठाइदिएको छ भन्नुभएको छ?
खोइ कति पठाएको छ अब त्यहाँ हेर्दा मात्र थाहा हुन्छ, 1-2 हजार होला। दसैँ आउँदैछ, यसो केही किनेर खानु पठाइदिएको।
छोरीको नाम के हो भनिदिनुहोस् न?
छलीमा पोखरेल।
बहिनी हेरिसक्नु भयो कति आएको छ उहाँको पैसा?
हेरिसके छ, 6,970।
बेलडाङ्गी 2 शरणार्थी शिविर पस्ने मुखैमा मूल बाटोमा साइबर सहित वेस्टर्न युनियन मनी ट्रान्सफर लेखिएको अर्को पसल छ, ठुलो पसल, मानिसहरूको चहल पहल निकै छ यहाँ। एकजना भाइ काउन्टरमा हुनुहुन्छ,
मेरो नाम जे भट्टराई, बेलडाङ्गी 2।
तपाईँ शरणार्थी नै हो?
हजुर, म शरणार्थी नै हो।
अनि यहाँ पसल चाहिँ?
यहाँ पसल चाहिँ दमकमा एकजना त्रिवेणी फोटो स्टुडियो भन्ने चलाउनुहुन्थ्यो एकजना राजेन्द्र रिजाजी, उहाँले नै यहाँ खोल्नु भएको छ, काम गर्छ अहिले।
शरणार्थीहरू विदेशमा भएका आफन्तहरूले पठाइदिएको पैसा लिन आउनेहरूको संख्या कस्तो हुन्छ यतिखेर?
ठिकै रूपमा हुन्छ यहाँ, धेरै अब बेलडाङ्गीमै भनेको धेरै छन् मनी ट्रान्सफर, 10 भन्दा चाहिँ उभै छन्। त्यसैले अब दिनमा त्यस्तै 10-12 जति आउँछ भनौँ न,
प्रत्येक पसलमा 10-12 सर्भर।
हजुर,
एकजनाले कति जति पैसा लगिरहेको हुन्छ?
तपाईँ कोही कोही आउँछ 7,000 लिन, कोही आउँछ 63,000 लिन, कोही आउँछ त्यस्तै नै आउँछ, लगि नै रहेका छन्।
सर्भरमा तपाईँको पसलबाट 1,00,000 जति जान्छ।
हजुर,
बेलडाङ्गी 2 शरणार्थी शिविरको उत्तर पश्चिम भागमा नर्सरी नजिकै भेटिनु भएको एकजना शरणार्थी युवा
टिका निरौला दमक बेलडाङ्गी 2।
तपाईँका आफन्तहरू कोही पुनर्वासमा गइसक्नु भएको छ?
बुवा आमा लगायत दाजुभाइ सानीमा काकाहरू सबै गइसक्नु भयो।
तपाईँलाई यो चाडबाडको मुखमा दसैँ मनाऊ भनेर बाहिरबाट बुवा आमाहरूले दाजुभाइहरूले कति के कसो सहयोग गर्नुभयो?
अब यति नै चाहिँ नभनौँ, यसो लुगा लाउने, नानीहरूलाई यसो दुध पिलाउने र यसो दसैँमा यसो रमाइलो गर्ने, अलिकति मिठो खाना खाने का रूपमा चाहिँ 5-7 हजारसम्म चाहिँ पठाइदिनु भएको छ। श्रीमतीलाई यसो लुगा कपडा र आफूलाई एकजोडीसम्म चाहिँ तयार गरेका छौँ।
गीता निरौला बेलडाङ्गी 2 D4 73।
गीताजी, तपाईँको परिवारमा विदेश गएका, तेस्रो देश गएका आफन्तहरूको सहयोग आइरहेको छ?
चाडबाडमा अब छोरा छोरीले राम्रै खाउन् होइन, मिठै खाउन् भनेर सहयोग गर्नुहुन्छ मम्मीहरूले।
बेलडाङ्गी 2 शरणार्थी शिविरको उत्तरतिर पञ्चवती स्कुल भन्दा केही उत्तरपट्टि छाप्रोमा एकजना दिदीसँग मेरो भेट भयो।
मेरो नाम उमा दाल, सेक्टर हाम्रो E1 हट नम्बर 134।
तपाईँको परिवारका सबैजना यही हुनुहुन्छ कि कोही गइसक्नुभयो बाहिर?
हाम्रो घर परिवार चाहिँ सबैजना यही नै छौँ, हाम्रो सबैजना मिक्स म्यारिजै हो।
त्यसो भए तपाईँका कोही आफन्तहरू बाहिर छैनन्?
बाहिर हाम्रो एकजना नन्द टिमाईमा बिहे गरेर दिएको छ, उहाँ चाहिँ जाइसक्नु भएको छ।
आफन्तहरूले शिविरमा बसेका शरणार्थीहरूलाई अलिअलि सर सहयोग गर्छन् भन्ने सुनिन्छ नि, हो?
अलिअलि एकजना नन्द हुनुहुन्छ, उहाँले चाहिँ अलिअलि सर सहयोग गर्दै हुनुहुन्छ।
कति पठाइदिनु भयो यसपालि?
अस्ति चाहिँ त्यही 10-12 हजार पठाइदिनु भएको थियो। बच्चाहरूको लागि लुगा कपडा त्यस्तै उस्तै, यहाँ बसो सब्जी खाने पैसा हुँदैन, आफ्नो पनि रासिन छैन, रासिन नभए चाहिँ खानु पुग्दैन, रासिन किन्नु पर्छ।
यही सेक्टरमा रहनुहुने अर्को एकजना शरणार्थी महिला, यहाँको शुभनाम?
मेरो मेनुका पोखरेल हो, E1 131 हो।
तपाईँका पनि आफन्त बाहिर जानु भएको छ?
हजुर, जानु भएर छ, आमा बुवाहरू भाइहरू जानु भएर छ यता घरपट्टिबाट चाहिँ।
गएका आफन्तहरूले केही सहयोग गर्दा रहेछन् कि?
अलिअलि गर्नुहुन्छ, त्यही नानीहरूकै बारेमा अब लाउनु खानु त्यस्तै उस्तै रहर गर्छन्, कपडाहरू किन्नु पर्यो किन्नै नै पर्यो।
यसै पालिको मलाई भनिदिनुहोस् न कति पठाइदिनु भएछ यसपालि?
8,000 जति पठाइदिनु भएछ।
विकसित देशमा पनि पैसा आकाशबाट वर्षने त होइन, रात दिन नभनी दुःख गर्नुपर्छ। त्यसमाथि नयाँ ठाउँमा जीवन स्थापित गर्न संघर्ष गरिरहेका भुटानीहरूले कम्ता मेहनत गरेका छैनन्। फरक यति हो, विकसित देशको थोरै रकम शरणार्थी शिविरमा धेरै हुन्छ र शरणार्थी शिविरमा भित्र नै थोरै सहयोगले शरणार्थीलाई ठूलो भर्तेक हुन्छ। पुनर्वास भएका आफन्तले पठाएको रकम शरणार्थी शिविरका आफन्तले के कसरी र कुन ठाउँमा खर्च गर्छन् त? थप चर्चा गर्न आइपुग्नु भएको छ साथी सावित्रा ढुङ्गाना।
अहिले म खुदिनाबारी शरणार्थी शिविरको ट्याक्सी स्ट्यान्डदेखि उत्तरपट्टिको एउटा छाप्रोमा आइपुगेको छु। पुनर्वास भएका शरणार्थीहरूले आफन्तहरूलाई पठाएको पैसा शरणार्थीले केमा खर्च गर्छन्, म एकैछिन केही शरणार्थीसँग कुराकानी गर्नेछु। एकजना शरणार्थी, के पर्यो यहाँको नाम थर?
मेरो नाम पद्मकुमार छेत्री हो, यहाँ A3 9-10 बसोबास गर्छु खुदनाबारीको।
तपाईँहरूको आफन्त पनि पुनर्वासमा जानु भएको छ?
हजुर, मेरो सास ससुरा सबै जानुभएको छ, 8 परिवारको सदस्य जानुभएको छ, अमेरिकाको जर्जियाको एटलान्टा सिटीमा हुनुहुन्छ, 4 भयो अहिले।
खर्च वर्च पनि पठाउनुहुन्छ होला?
पठाउनुहुन्छ बिचबिचमा, अलिअलि यसो घर खर्च, नानीहरूलाई अनि उनीहरूको लागि उहाँ कति सुनहरू किनेर पठाइदियो भनेर पठाइदिइराख्नुहुन्छ।
अहिलेसम्म कति पटक पठाइसक्नु भयो खर्च?
हिसाब गर्यो भने त झन्डै 20-25 पटक पठाइसक्नु भयो होला।
सबैभन्दा बढी कतिसम्म आएछ?
50,000 आएको छ।
केमा खर्च गर्नुहुन्छ?
सुनमा, अनि धेर नानीहरू छन्, साना साना बालबालिकाहरू छन् मसँग, उनीहरूलाई खाने लाउने लुगा फाटा माछा मासु खाए, अब यहाँ त कमाइ छैन केही पनि, त्यही हो हाम्रो घर खर्च चल्ने नै त्यतैबाट हो।
भनेपछि आफन्तहरू पुनर्वास भएपछि घर चलाउन सजिलो भएको रहेछ होइन?
पहिलाको हेरिकन हामीलाई धेरै नै सजिलो भएको।
अर्को एकजना शरणार्थी महिला, के पर्यो यहाँको नाम थर चाहिँ?
मेरो ममता छेत्री, A3 8-7।
कतिजनाको परिवार हुनुहुन्छ?
अहिले हामी 7 परिवार छौँ।
कोही आफन्तहरू पुनर्वासमा जानु भएको छ?
सबै गइसक्नु भएको छ नि, बहिनीहरू भाइ आमा बुवा सबै गइसक्नु भएको छ, यहाँ हामी मात्रै छौँ।
बेला बेला खर्च वर्ष पनि पठाउनुहुन्छ?
खर्चहरू अलिअलि पठाइदिनुहुन्छ।
केमा खर्च गर्नुहुन्छ त्यो चाहिँ?
अब नानीहरूलाई लुगा फाटा भन्यो, यताउता अब त्यही हो घरको खर्च।
दसैँ आउन लाग्यो, दसैँ खर्च पनि पठाउनु भयो?
दसैँ खर्च पनि पठाइदिनु भयो, 7,000 रुपियाँ पठाइदिनु भयो।
केमा खर्च गर्नुभयो?
नानीहरूलाई लुगा फाटा किन्दे, अनि मैले पनि किने।
खुदुनाबारी शरणार्थी शिविरको बाटोदेखि उत्तरपट्टि एकजना महिला, के हो नाम थर?
कुमारी राई हो, सेक्टर D3 हो, हट नम्बर 18 हो।
आफन्तहरू कोही पुनर्वासमा जानु भएको छ?
मेरो आमा बुवा अनि भाइ बहिनी ज्वाइँ पाँचजना चाहिँ गइसक्नु भएको छ भाइ बुहारी हुनुहुन्छ नानी छ सानो अनि डिया चाहिँ स्वेटिङमा बस्नु भएको छ
कति भयो उहाँहरू पुनर्वासमा जानुभएको
छ महिना भयो
बेला बेला खर्च वर्ष पनि पठाउनुहुन्छ
अस्ति एकचोटि पठाउनु भएको थियो यसो नानीहरूलाई लुगा किनिदिनु यताउता दसैँ खर्च भनेर पठाउनु भएको थियो नानीलाई लुगा किनिदियो अनि अब अलिअलि घरमा सब्जीहरू यसो खाएँ अलिअलि राखेको छौँ दसैँ खर्चको लागि
यो पुनर्वास भएर गएका आफन्तहरूले खर्च वर्च पठाउन थालेपछि त केही सजिलो भएको छ होला होइन
सजिलै हुँदो रहेछ अब होइन पहिला पहिला अब धेरै गाह्रो पर्थ्यो अनि यसो आफ्नो मान्छेहरू गएर यसो एक दुई रुपियाँ पैसा पठाउँदाखेरि अब घर खर्चको चलाउनु चाहिँ अलिक सजिलै हुँदो रहेछ
मेरो विष्णुलाल घिमिरे यथेरी हो वार्ड नम्बर 23
कतिजनाको परिवार हुनुहुन्छ
अहिले तिनजना छौँ यहाँ अरू छजना अमेरिका गइसकेका छन्
कति भयो पुनर्वासमा जानुभएको
पुनर्वासमा जाएको त 3 वर्ष लाग्यो दुई भाइ केटाहरू पहिले नै गएको हुन् अहिले 4 महिना जस्तो हुँदैछ 4 जनाको परिवार फेरि गएको छ
भनेको तपाईँको छोरा बुहारी चाहिँ पुनर्वासमा जानुभएको
पहिला छोरै छोरा गएको हो कान्छ छोरा साइला छोरा दुई भाइ गएको अहिले 4 महिना हुँदैछ माइला छोरा बुहारी नाति नातिना दुईजना
तपाईँहरूलाई यहाँ शिविरमा खर्च वर्ष पनि पठाउनुहुन्छ
अलिअलि पठाउँदैछन् म अहिले बिमारी छु मलाई यो हस्पिटलमा यो आइएमबाट बिमार निकालो हो अहिले त्यसरी पहिले खोका आयो खोका आएर अनि त्यहाँबाट दबाई खाने भनेर टिभी जस्तो भनेर निकालेको छ अनि त्यस्तै दबाई खाँदै खाँदै अहिले 8 महिनाको लगातारमा हिँड्दैछ अहिले
केमा खर्च गर्नुहुन्छ
खर्च त अब पहिलाको अलिकति ऋण बाँकीहरू थियो तिनै नानीहरूलाई पढाएको त्यो बाँकीहरू तिर्यो अनि अहिले आफै बिमारी भएर त्यो बिमारको लागि खर्चहरू गरिँदैछ
यो दसैँको लागि खर्च पठाउनु भयो कि भएको छैन
दसैँको लागि पठाइसकेको छ
कति पठाउनु भयो
पठाइरहेको थियो 30-32 हजार जस्तो परिवारमा लुगा फाटो फेरिदिनु पर्यो अब आफैले यसो सौदा बौदा गर्नु पर्यो बजारको सौदाहरू गर्नुपर्छ अन्त दसैँको सरसामान सबै थोक अब जुटाउनु पर्यो त्यही पैसाभित्र अनि अब आउने जाने इष्टमित्र हुन्छन् त्यसलाई टार्नु पर्यो
खुदुनाबारी शरणार्थी शिविरका केही शरणार्थीसँग हामीले कुराकानी गर्यौं विदेशबाट अथवा भनौ तेस्रो देश पुनर्वास गएका आफन्तहरूले तिनलाई पठाएको पैसा के केमा खर्च गर्दा रहेछन् भन्ने कुरा बुझ्यौं अब हामी एकैछिन यो कुरा बुझ्न ट्याक्सी चढेर बिर्तामोट र दमक हुँदै शनिश्चरे शरणार्थी शिविरतिर लागौं अहिले म शनिश्चरे शरणार्थी शिविरमा आइपुगेको छु एकजना शरणार्थी के पर्यो यहाँको नाम तर
नाम मेरो डिलीराम चौहान हो सेक्टर G4 हो 42
तपाईँका आफन्तहरू पुनर्वासमा गएका छन् कि छैनन्
छोरीहरू 4 जना छन् अनि दाजुहरू 2 जना छन् अनि त्यसमा दाजुको छोराहरू 3 भाइ छन् अमेरिका कोयो भन्ने ठाउँमा
बेला बेलामा आर्थिक सहयोग पनि गर्छन्
जानेहरूले अलिअलि सहयोग गर्दैछन्
त्यो खर्च त्यो पैसा केमा खर्च गर्नुहुन्छ
के काम अब लुगा फाटो किन्नु पर्छ मासु मग्जा खाइन्छ लुगा फाटोको लागि अब जानु पर्दा फेरि यसो किन्नु पर्यो यहाँ अब बनाउने ठाउँ छैन अलिअलि स्कुलको पैसाले यसो चिया मरिच खाने मात्रै हो पठाइदिए सहयोग गर भनेर पठाइदिएको कुरो हो अहिलेसम्म 20-25 हजार जस्तो भयो होला किन्दैछौँ अझै पनि पुगेको छैन अब छोरीहरूको पालो आएको छ छोरीहरूले गर्छन् कि र भन्ने आशा छ अब त्यो पठाएन भने पनि आफूले पनि त्यति साह्रो हुँदैन र आफ्नै व्यक्तिगतले पनि खतरा खुत्रो मिलाउनै पर्यो झोलाहरू किन्नुपर्छ दौरा सुरुवालहरू बिहानको कपडा कोटहरू किन्नुपर्ने अनि यसो कुपरोहरू कराईहरू अर्थोक त त्यति झमेला छैन यतो अब लुगा फाटो शरीरमा लाउने ढाका टोपी पनि 100 रुपियाँ चाहिन्छ अरे र त्यसको लागि
शनिश्चरी शरणार्थी शिविरकै अर्को एकजना शरणार्थी
मेरो शुभ नाम चाहिँ मोहन भट्टराई सेक्टर L4 यी शनिश्चरी केन हट नम्बर 11
यहाँको साथीभाइहरू अथवा आफन्तकै पुनर्वास जानुभएको छ कि छैन
दुईजना दिदीहरू चाहिँ गइसक्नु भएको छ अमेरिका एकजना माल दिदी चाहिँ वासिङटन ठुल दिदी गङ्गी दिदी भन्ने चाहिँ जर्जिया ठुल दाजु पनि जानुभएको छ ठुल्दाजु गएको पनि 4 महिनै भइसक्यो
कहिलेकाहीँ पुनर्वास गएका आफन्तहरूले सहयोग पनि गर्छन्
दुःख सुख यसो बिराम भएको बेला औषधि खाने पैसा अनि कता कता हिँड्दाखेरि यसो खर्च पकेट खर्च पनि पठाउनुहुन्छ दाईहरूले अब बेला बेला $100 $150 $200 दाईहरूले दिदीहरूले जम्मा 50-60 हजार चाहिँ पठाइसक्नु भयो सहयोगको खातिर हाम्रो पनि जाने बेला भएको छ सपिङको लागि खर्च गर्नुभएको छ दिएकोले अब लगभग त्यही हो स्केसिटी नै हुन्छ नि अब ठुलै ठुला भएको ठाउँमा दिएको सहुलियतले अब त्यो फुलफिल गरेर अब अलिकति अब जाने बेलामा लुगा फाटोहरू हामी फेर्ने गर्छौँ
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क
तपाईँ अहिले उज्यालो 90 नेटवर्कले झापा र काठमाडौँमा बनाएको रेडियो कार्यक्रम शरणार्थी सन्देश सुन्दै हुनुहुन्छ भूटानी शरणार्थी समस्या र समाधानका उपायबारे केन्द्रित कार्यक्रम काठमाडौँ उपत्यका र आसपासमा उज्यालो 90 नेटवर्कबाट सुन्दै हुनुहुन्छ यसका साथै पूर्वाञ्चलका एफएम एटिट्युन्स 96.8 मेचीनगर, कञ्चनजंघा एफएम 92.6 बिर्तामोड, सप्तरंगी एफएम 101.6 दमक र सप्तकोशी एफएम 90 मेगाहर्ज सुनसरीबाट पनि कार्यक्रम एकसाथ प्रसारण भइरहेको छ। आज हामीले शरणार्थी पुनर्वाससँगै बढ़दो रेमिट्यान्स भित्रने क्रम र पुनर्वास भएका आफन्तले पठाएको रकम र शरणार्थी शिविरमा रहेकाले कहाँ कहाँ खर्च गर्छन् भन्ने बारेमा चर्चा गर्यौं। अब भूटान र शरणार्थी हुनुपर्नाको कारण तथा भूटानको त्यतिखेरको जीवनशैलीबारे थाहा पाउन एकजना शरणार्थीलाई भेट्ने पालो।
अहिले म तिमी शरणार्थी शिविरको अंग्रेजी भाषा पढ़ाई हुने कक्षामा आइपुगेको छु। एकजना महिलासँग भूटानको बारेमा कुराकानी गर्दैछु। यहाँको नाम चाहिँ के हो?
चित्रमाया तिमसिना, हट नम्बर 8, बिटु।
कति वर्ष पुग्नुभयो?
म अहिले 48 वर्ष पुगे।
तपाईँको भूटानको ठेगाना चाहिँ?
पहिला गेलेफुमै थियो, पछाडि सर्वाङ सारेको गइएन।
गेलेफु चाहिँ कस्तो थियो?
गेलेफु बजार राम्रै थियो।
के गर्नुहुन्थ्यो भूटानमा?
भूटानमा अब खेती किसान, तल ललै धापमा त्यही नै गर्थ्यो। माथि डाँडा गाउँमा गोब्रे टारमा 6 एकर थियो। माथि चाहिँ कोदो मकै सिमल पिँडालु हो त्यस्तै हुन्थ्यो। तल चाहिँ धान खेती थियो।
स्कुल पढ्नुभयो?
पढिएन, भूटानमा त स्कुलै थिएन।
बाटोघाटोको सुविधा थियो कि थिएन?
बाटो कच्ची थियो, हाम्रो खोलाले रोक्थ्यो बर्खामा, हिउँदा मात्रै जान्थ्यो।
सरकारी सेवा सुविधाहरू के पाउनुहुन्थ्यो? सरकारले के सुविधा दिएको थियो?
सरकारी हस्पिटल थियो, बिरामी हुँदा हस्पिटल जाइन्थ्यो। अशोक त त्यति केही पनि थिएन। हाम्रो पट्टि पानी भएको थियो कि, त्यो धारा टेपहरू हामीलाई केही पनि दिएको थिएन। डाँडा गाउँदी मात्रै थियो।
अनि तपाईँहरूको छरछिमेकीहरू को थिए?
छिमेकीहरू त्यो दुलालहरू थिए, अहिले गइसके उनीहरू पनि अमेरिका, सबै गए। कोही बेला यहीँ छन्, कोही यहाँ छौँ।
अनि डुक्पाहरू पनि थिए?
डुक्पाहरू त नर्बलिङ पुग्नु पर्थ्यो, हाम्रो छेउमा थिएन।
चाडबाड मनाउन, नेपाली भाषा बोल्न, लुगा कपडा लगाउन सरकारले कस्तो बन्देज लगाएको थियो?
नेपाली भाषा त अलिअलि बोलिन्थ्यो। हाट बजार जान चाहिँ बक्खु किरा लाएर जानु पर्थ्यो, यसो साडी लुङ्गी लाएर जान पाइँदैन थियो। किरा हन्जु टेको लायो, गयो बजार भरोहरू फर्क्यो, घरमा आएपछि आफ्नो जस्तो खान त्यस्तै लायो बस।
अनि त्यो पछिल्लो चोटि भएको जनगणनामा कति नम्बरमा पर्नुभयो तपाईँहरू?
एक नम्बर हौ हामीहरू।
एक नम्बरमा पर्नेलाई त अरूलाई भन्दा
पर्नेलाई त उहाँको उसको सिटिजन दियो नि त, हातमा छ अहिलेसम्म पनि हाम्रो।
तपाईँहरू त एक नम्बरमा पर्नु भएको भुटानी हुनुहुँदो रहेछ, कसरी देश छाडेर हिँड्नु पर्यो?
अब त्यस्तै हाम्रो बुढोलाई त्यस्तै अब अर्काको नाममा उसलाई पनि पक्रिएर लगो ठुनो भोटेले, 5 महिना बस्नुभयो जेलमा। अनि आएपछि चाहिँ अनि अब जाने हो कि बस्ने हो कि के गर्छ त्यही विचार भन्नुभयो भनेर सरकारले। अनि सबै बाउहरू सबै डराए, ससुरा बाउहरू भनौँ न, अनि सबै गइगए वरिपरि गए। अब पहिले जाने अनि घर डराइदियो, नि आगो लगाइदियो।
तपाईँको श्रीमान चाहिँ के बिजाइ गर्नुभएको थियो र जेल पर्नुभयो?
केही बिजाइ गर्नुभएको होइन कि, नाम पर्यो एउटै नाम भएर त्यसरी पर्नुभएको।
देश चाहिँ कसरी छाडेर हिँड्नुभयो त, त्यो दिनको सम्झना छ?
देश छाड्नु त अब बाध्यतै पर्यो नि त, अनि सबै गाउँमा कोही नै थिएन मान्छे। अगाडि जानेका 3 लाखका घर थिए, गर्न न आगो लगाइदिएको, नि कोलाबारीहरू सबै डढाइदिएको।
के लिएर हिँड्नुभयो तपाईँहरू चाहिँ?
केही ल्याउनु हामीले, त्यही अब पकाउने पस्किने लुगो फाटो, अनि यसो नानीहरूलाई बाटामा खाने खाजा सामल त्यस्तै लिएर आयौँ। दिउँसो आर्मी छापचाप्ती हुन्थे, राति भागेको हौ।
अहिले यहाँ शिविरमा बसेर भुटान सम्झिँदा के चाहिँ सम्झना आउँछ तपाईँलाई?
आउँछ नि हो, त्यहाँ गाउँ ठाउँ घुमेको, जङ्गल पात घाँस दाउरा सबैको याद आउँछ नि।
अब नियमित स्तम्भ शिविरभित्रको पालो। यो स्तम्भमा हामी शरणार्थी शिविरमा रहेका भूटानीहरूको सिप जाँगर तथा प्रतिभाको कुरा गर्छौं। आजको कार्यक्रममा सहभागी सिप जाँगर भएका शरणार्थीलाई भेट्न हामी पनि शरणार्थी शिविरतिरै लागौं।
शनिश्चरी शरणार्थी शिविरको खेल मैदान भन्दा ठिक पश्चिमपट्टिको एउटा छाप्रोमा पसिसकेको छु अहिले म। एकजना केही पाको उमेरको दाई लुगा सिलाइरहनु भएको छ कलमा। यहाँको शुभ नाम?
प्रेमलाल राणा पाई।
सेक्टर छाप्रो नम्बर कति हो यो?
सब सेक्टर F1 हाट नम्बर 26।
कतिजनाको परिवार बस्नुहुन्छ यो छाप्रोमा?
हामी 4 जना छौँ, अरू 3 जना अलग अलग हुनुहुन्छ। यहाँ भनेको चाहिँ प्रेमलाल राणा पाइली, विष्णुमाया राणा पाइली, गोविन्द राणा पाइली र दिलमाया राणा पाइली, श्रीमती र श्रीमान र बहिनी अनि छोरा।
लुगा सिलाउने पेसामा लाग्नु भएको कति वर्ष भयो?
भनेपछि आएको हामी यही शरणार्थीमा आएको भन्दा 10 साल पछाडिदेखि।
भुटानमा सदा चाहिँ के गरिन्थ्यो?
भुटानमा कृषक खेतीपाती।
लुगा सिलाउनु चाहिँ यहीँ आएर सिक्नु भएको रहेछ कि?
हजुर। यहाँहरू सिकेको
के सिलाउनुहुन्छ?
अब यस्तै कोटदेखि बाहेक लिएर अरू चाहिँ सिलाइन्छ भने दौरा सुरुवाल र कोटदेखि बाहेक त्यस्तै सिलाइन्छ। कोटदेखि बाहेक लिएर अरू अब अहिलेका नयाँ फेसनहरू त्यहाँबाट भएन नयाँ डिजाइनहरू सर्ट प्यान्ट जेन्ट्सका कुर्ता सुरुवाल लेडिजका कुर्ता सुरुवाल ब्लाउज टी सर्ट मेक्सी कपडाहरू बनाउँदैछ भने
यो सिलाउन घान हाल्नु भएको छ नि यो छेउमा कालो कपडा यो चाहिँ के बनाउनु लाग्नु भयो?
प्यान्ट बनाउनु खोजेको।
बिहान कतिखेर खुल्छ तपाईँको यो सिलाइ पसल?
बिहान त म 6 बजीदेखि साँझ भनेपछि अब 5 बजीसम्म जस्तै आँखा देखुन्जेलीसम्म।
मेसिन त 1, 2, 3, 4 तिनवटा मेसिन एउटा इन्टरलक गर्ने भनेपछि त 4 मेसिन रहेछन्। को को सिलाउनुहुन्छ यहाँ?
यसमा एकजना भाउजूले सिलाउनुहुन्छ, F4 भाउजू हुनुहुन्छ, उहाँ असहाय महिला पनि हुनुहुन्छ। उहाँलाई यसो सागसब्जी खानका लागि यसो तुनतान गर्नुहुन्छ, कोही पनि छैन उहाँको कमाएर दिने। त्यहाँबाट भएन श्रीमान पनि मरेको धेरै साल भयो, उहाँ चाहिँ एउटा असहाय महिला हुनुहुन्छ, विधवा पनि। त्यसमा छोरा पनि हराएको भयो अहिले 7-8 वर्ष। त्यसमा तीमाथि बुहारी पनि पहिला हिँडेको, 2 नाति नातिना स्याहारेर एउटा उहाँ यो अपाङ्ग छोरी स्याहारेर बसिरहनु भएको छ।
अच्छा, लुगा सिलाइबाट कति कमाइ हुन्छ दाइ तपाईँको?
हाम्रो कमाइ भन्ने त सर अब यस्तो हुन्छ, किनभने हामी शिविरभित्र हो, टाउन एरिया होइन। यसो सागसब्जी खान र यसो धागो बटमहरू किन्नलाई यसो अलिअलि जोडिजाम हुन्छ। अब त्यस्तै भने दिनमा 1-2 सय अब त्यसमा धागो बटम पनि ल्याउनु पर्यो, मेटेरियलहरू ल्याउनु पर्यो, त्यसमा भएन यसो सागसब्जी पनि खानु पर्यो।
यो लुगा सिलाइको कामबाट घरमा के कस्तो भर्थिक भएको छ?
यसो हल्का पल्का भन्नु सर, भर्थिक हुँदैछ भनौँ न, यसो घरको व्यवसाय चलाइँदैछ।
अब कार्यक्रम तथा शरणार्थी मुद्दाका बारेमा भुटानीहरूको राय र तर्क सुन्ने पालो। आज हामीसँग हुनुहुन्छ पुनर्वास प्रक्रियाबारे गुनासो भएका बेलडाङ्गी 2 शरणार्थी शिविरका रामचन्द्र बास्कोटा।
शिविरभित्र जो बस्या छ, छाप्रामा जो बस्या छ, 20 वर्षको अनुभवमा जसलाई चाहिँ छाप्राको अनुभव छ, जसलाई चामलको अनुभव छ, जसलाई कुहिएको फर्सीको अनुभव छ, त्यो मान्छे पीडित छ, त्यसले जान्छु भनेर रोको छ, त्यसले पाएको छैन। तर नेताहरू कहाँ छन्, कहाँबाट सोर्स फोर्स मिलाउँछन्, कसरी मिलाउँछन्, गएको मात्रै सुनिन्छ। यदि मिडिया नहुने हो भने त्यही पनि थाहा पाइँदैन, कहिले को जान्छ, कतिखेर को जान्छ, त्यो पनि थाहा छैन क्या। त्यस्तो अवस्था बनाएको छ। अर्को कुरा, अब चाहिँ कुनै कुनै मान्छेलाई त्यसरी ब्लेम लाग्छ, जस्तै अब आरके बुढाथोकीको केसमा ब्लेम लागेका मान्छेहरू सबै विदेश जान सफल भए, उनीहरू कोर्टले चाहिँ फैसला दिएपछि। अब त्यस्तै ब्लेम लागेका कतिजनालाई चाहिँ अब ल्याङ्गरिङ, एकदम ल्याङ्गरिङ गरेर चाहिँ हुँदैछ, हुन्छ, हुने सक्छ, त्यस्तो खालको कुरा गरेर चाहिँ युएनएसआरले अब यो चाहिँ न युएनएसआरको अब स्टाफहरूको कमजोरी हो वा चाहिँ माथिल्लो निकायमा भेट्न नदियाओ। अब हामीले माथिल्लो निकायमा भेट्छौँ नि त, के सम्म भएको छ हाम्रो, हुने नहुने क्लियर गरिदेऊ भन्दा माथिल्लो निकायसँग पनि नभेटाइदिने र तल्लो निकायले फर्काउने त्यस्तो अवस्था पनि भएको छ।
यी सामग्रीसँगै हामी आजको कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। उज्यालो 90 नेटवर्कले तयार पारेको रेडियो कार्यक्रम शरणार्थी सन्देश तपाईँले उज्यालो 90 नेटवर्कको इन्टरनेट ठेगाना www.unn.com.np मार्फत प्रत्यक्ष अथवा चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रमका बारेमा अथवा भूटानी शरणार्थी मुद्दाका बारेमा तपाईँलाई केही लेख्न मन लाग्यो भने हामीलाई चिठी लेख्न भने नभुल्नुहोला।
हाम्रो ठेगाना रेडियो कार्यक्रम शरणार्थी सन्देश, पोस्टबक्स नम्बर 6469 काठमाडौँ, अथवा हरेक शिविर व्यवस्थापन समितिका छेउमी राखिएका पत्र मञ्जुसामा पनि चिठी खसाल्न सक्नुहुन्छ। यसैगरी तपाईँसँग इमेल सुविधा छ भने info@unn.com.np मा इमेल पनि गर्न सक्नुहुन्छ। यस्तै झापा दमकमा रहेको मेची सहकारी भवनको माथिल्लो तलामा पनि तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ।
आउँदो बुधबार बेलुकी 6:30 बजे हिन्दूहरूको चाड दशैंको सन्दर्भमा शरणार्थी शिविरको दशैं र पुनर्वास भएका शरणार्थीको दशैं तयारी बारे चर्चा गर्नेछौ। पर्खि बस्नुहोला।
अवस्त शरणार्थी सन्देश रेडियो कार्यक्रमको आजको अङ्कबाट काठमाडौँमा गोपाल गुरागाई, भीमसेन राजवाहक, शारदा देवकोटा, सविता हमाल अनि झापामा गोपाल गर्तौला र सावित्रा ढुङ्गाना सहित म श्रीधर पौडेल पनि विदा माग्छु। नमस्कार।